आगे कुछ बातें हैं आराब की, थोड़ा सा समझिएगा। मदीना के इर्द गिर्द नवाही बस्तियां थी जहाँ गांव होते हैं, देहात होते हैं, तो देहाती लोग जो होते हैं ना वो ज़रा से कठोर होते हैं, सीधी सी बात है। जानवरों में रहते हैं, पढ़े लिखे नहीं होते, और एक जुमला लिख लीजिए, इल्म की कमी दिल को सख्त कर देती है और निफाक पैदा करती है। उनके सारे हालात जहां हम इकट्ठे पढ़ेंगे, फिर उस पर बात करेंगे। अल अराबु अशद्दु कुफ्रम व निफाका, ये बदवी अरब कुफर और निफाक में ज्यादा सख्त हैं, और इनके मामले में समर के ज्यादा इम्कानात हैं कि इस दीन की हदूद से ना वाकिफ रहें जो अल्लाह ने अपने रसूल पर नाजिल किया है। अल्लाह सब कुछ जानता और हकीम और दाना है। इन बदवियों में ऐसे ऐसे लोग मौजूद हैं जो राह खुदा में कुछ खर्च करते तो हैं, तो इसे अपने ऊपर जबरदस्ती की चट्टी समझते हैं, मजबूरी में खर्च करते हैं, खर्च करके कहते हैं हाय हाय हम पे इतना बोझ क्यों डाल दिया, और तुम्हारे हक में जमाने की गर्दिशों का इंतजार कर रहे हैं ताकि तुम किसी चक्कर में फंसो तो वो अपनी गर्दन से इस निजाम की इताअत का कलादा उतार फेंके जिसमें तुमने इनको कस दिया है। हालांकि बदी का चक्कर खुदीनी पर मुसल्लत है, और अल्लाह ताला सब कुछ सुनता और जानता है। और इन्हीं बदवियों में कुछ ऐसे भी लोग हैं जो अल्लाह रोज़े आखिर पर ईमान लाते हैं, और जो कुछ खर्च करते हैं इसे अल्लाह से क़ुर्ब और रसूल की तरफ से रहमत की दुआएं लेने का जरिया बनाते हैं। हाँ, वो ज़रूर इनके लिए तकर्रुब का जरिया है, और अल्लाह ज़रूर इनको अपनी रहमत में दाखिल करेगा। यकीनन अल्लाह ताला दरगुजर करने वाला और रहम फरमाने वाला है। यहाँ दो तीन बातें हमारे फायदे की हैं। पहली बात, आप देखिए जितनी बड़ी नेमत होती है ना उतना ज्यादा हिसाब होता है। मदीना के मुनाफिकों की पकड़ बहुत सख्त हुई, क्यों? नेमत बहुत बड़ी थी, इतनी बड़ी अपॉर्चुनिटी थी उनके पास। चंद कदम चल के आते अल्लाह के नबी को देखते, मिलते, उनसे फायदा उठाते, लेकिन उनके दिल सख्त हो चुके थे। वो इल्म से बेबुनियाद दूर थे, जानवरों में रहते, जानवरों की देखभाल करते थे, जिसकी वजह से उनके अंदर वो नरमी नहीं आई। देखिए जो पढ़े लिखे लोग होते हैं ना, जिसको महजब डिसेंट लोग कहते हैं, शहरी लोग कहते हैं, वो बहुत नरम होते हैं। उनका मसला कुछ और है, आगे कहीं एक आयत आएगी तो थोड़ा सा आपको वाजे करूंगी। लेकिन जो लोग अनपढ़ होते हैं ना, जिसको आप कहना चाहिए रूढ़, क्रूड, और बिल्कुल ऐसे जैसे खुरदरे किस्म के लोग, उनके लिए ना तो अल्लाह की बहुत लंबी उनसे उम्मीदें और ना उनकी इतनी पकड़ है। बस हमारी मासियां, आप कहते हैं एक तो फैशन शो वो कर रही हैं जो मॉडल बन के फिर रही हैं, लेकिन ये मासी साहिबा कौन सा दुपट्टा सर पे लेती हैं? ये भी तो गले में डालकर, सर पे लिया तो गले में नहीं, और जिस्म भी बिल्कुल ही अनकवर्ड है। तो क्या, तो याद रखिए अल्लाह ताला ने उनको दिया ही इतना है, तो अल्लाह जाने वो जाने, लेकिन यह है कि उनका हिसाब हमसे नरम होगा, वल्लाहु आलम। दूसरी बात यह है कि ला इल्मी भी ला यशुरून वाला निफाक पैदा करती है। इल्म आपको शऊर देता है, बेइल्मी आपको बेशौरापन देती है। तीसरी चीज आप देखिए, यहां आपने देखा कराहियत से खर्च करना। खर्च करने वाले दो तरह के होते हैं, एक खर्च करके खुशियां मनाते हैं, लुडियां डालते हैं, अल्लाह ने हमारा कबूल कर लिया, अल्लाह ने हमारा हिस्सा डाल दिया, हमारी नेकियों का अकाउंट खुल गया, हमारे अब वहां जमा होने शुरू हो गए डिपॉजिट। दूसरे कराहियत, देते तो हैं तो मुश्किल से, और देने के बाद पूछते हैं किधर गया, कहाँ गया, लगा कि नहीं लगा, उस फकीर ने उसका जोड़ा बनाया कि क्या कर दिया, ये कर दिया, वो कर दिया। यहाँ अल्लाह ताला ने आपको मुझे बताया, सच्चाई पैदा करो, अपने अंदर सच्चाई ले आओ, बेहतरी होगी। अदरवाइज सोशल प्रेशर में आकर कभी खर्च ना करो। आप देखिए कि बाज दफा फंडिंग के नाम पे या फंड रेजिंग के नाम पर जबरदस्ती लोगों से लिया जाता है कि वो अपनी इज्जत बचाने के लिए दे रहे हैं, अब यहां से उठ नहीं रहे, दरवाजे बंद कर दिए जी, खाना नहीं देंगे, नमाज नहीं पढ़ाएंगे, ये कोई इस्लाम का तरीका नहीं। और याद रखिए, ऐसे लेने में कोई बरकत भी नहीं है। मैं पूरे यकीन से कह सकती हूँ, आप लोगों से भीख मांगे, आज आपको एक अनाउंस कर दिया जाए, जरा सारे कुछ चंदा तो जमा कर दें, कुछ खर्चे हैं, क्या डालेंगे आप? कोई 1 यूरो डालेगा, कोई 2 डालेगा, और कोई परसों का रेस कर ही डालेगा, एंड पे क्या निकलेगा? 100 यूरो। और अल्लाह की कसम करके कहती हूँ, अगर आप ये बात कहे बगैर अपने ध्यान अपना काम करना शुरू कर दें, लोग आके पूछते हैं बताएं कि हम क्या करें, लोगों की खैर उभारें। ये दीन के नाम पे बहुत ही गलत मिजाज है कि हम लोगों से जबरदस्ती पैसे लेते हैं। मेरा ये ईमान भी और तजुर्बा भी है, आपने जहां अल्लाह के हुक्म से हाथ डाला, अल्लाह पे नजरें रखें, कभी वहां के अमीर लोगों को ना देखें, वहां के रईसों को ना देखें। लोग कहते हैं वो बड़े अमीर लोग हैं, उनके पास जाए, आउज़ु बिल्लाह मिनश शैतानिर रजीम। आप मेरा अकीदा खराब करने की जरूरत है आपको? मुझे पता है मेरे साथ जो वो सबसे बड़ा है और वो सबको देने वाला है, यकीन कर एक बंदा दे जाएगा, वो 100 यूरो निकलते हैं गले में से, एक बंदा 1000 के 10,000 यूरो दे जाएगा। आपने अपनी इज्जत क्यों खराब करनी है? कभी दीन के नाम पे ना मांगे, उभार दें, प्रोजेक्ट है बता दीजिए, इजहार कर दीजिए, लोग पूछते हैं उनको बताइए, यस आप कर सकते हैं, प्रोजेक्ट बहुत सारे हैं, आप ज़कात भी दे सकते हैं, आपके पैसे की हिफाजत की जाएगी, दैट्स इट। खबर देना और बात है, और मजबूर करना और बात है। तो अल्लाह ताला फरमाते हैं, ایسے لوگ جو ہیں ان کے لیے پھر بعد میں مشکل ہے. اب آگے بہت ہی خوبصورت آیتیں 100 سے لے کے اگلی چند آیتیں جس کے نام کے ساتھ بس ایک لفظ لکھ لیجئے السابقون الاولون, نیکیوں میں آگے جانے والے اور دوسرے. میں اس کو پڑھ کے اکٹھا انشاءاللہ آپ سے شیئر کرتی ہوں. والسابقون الاولون من المہاجرین والانصار, وہ مہاجر اور انصار جنہوں نے سب سے پہلے دعوت ایمان پر لبیک کہنے میں سبقت کی, نیز وہ جو بات میں راست بازی کے ساتھ ان کے پیچھے آئے, اللہ ان سے راضی ہوا اور وہ اللہ سے راضی ہوئے. آپ دیکھ رہے ہیں پارے کے آغاز میں اللہ کی رضا کی باتیں. آج دعا کریں اللہ ہم سے راضی ہو جا. اللہ ہمارے اندر کمیاں تو بڑی ہیں پر تو ہم سے راضی ہو جا, تھوڑے پہ راضی ہو جا, ٹوٹے پھوٹے پہ راضی ہو جا. کبھی آپ دیکھیں نا کہ بہت نہیں بھی اچھی چیز ہوتی لیکن آپ کہتے ہیں میں اسی سے خوش ہوں, تو آج اللہ سے دعا کرتے ہیں کہ اللہ تو ہم سے راضی ہو جا. اور اسی لیے آپ کہتے ہیں صحابہ کرام کے نام کے ساتھ رضی اللہ عنہ ورضوا عنہ جو آتا ہے نا, وہ اسی لیے آتا ہے کیونکہ اللہ تعالیٰ نے اس کی گارنٹی دی. ہم صحابہ کے ساتھ یہ نہیں کہہ سکتے ابو بکر علیہ السلام, نہیں کہہ سکتے. کیوں؟ علیہ السلام آگے آپ پڑھیں گے نبیوں کے نام کے ساتھ آتا ہے, اللہ نے ان پہ سلام کیا ہے. تو یہاں پہلی بات تو یہ پتہ چلی اور صحابہ کی خوش قسمتی. اور میں سوچتی ہوں کیا ڈگریاں تھیں صحابہ کے پاس لیکن اللہ ان سے راضی, سب سے بڑی ہستی ان سے راضی, ساری انسانیت کا مالک, سارے آسمانوں کا بادشاہ, زمین کا بادشاہ اس سے راضی. تو یہ ہے اصل میں کامیابی. ہم لوگوں کی رضا کے پیچھے بھاگتے ہیں. دوسری بات اس سے پتہ چلتی ہے کہ نیکی میں آگے بڑھنے والوں سے اللہ راضی ہوتا ہے. آپ دیکھیے یہاں آپ تھوڑا سا مہاجرین اور انصار اور ان کے سابقون الاولون جو اللہ نے ان کو دیا ہے اس کی بات کر رہے ہیں, تو آپ تھوڑا سا اس کو سمجھیے گا کہ جب بھی کہیں نیکی کی کوئی کال آئے گی تین قسم کے لوگ ابھریں گے. نمبر ایک فوراً لبیک, جلدی سے جلدی جلدی. اب آپ دیکھیے کون آگے نکلے گا, جو پہلے سے تیار ہوگا. آپ نے کبھی ریس دیکھی ہے 1 2 3 تو بھاگ جاتے ہیں. کون؟ جو پہلے سے ایڑ لگا کے گھٹنا موڑ کے کھڑے ہو کے کپڑے ہلکے کر کے ڈھیلے ڈھالے اچھے جوتے پہن کے کھڑے 1 2 ریڈی گو چل پڑے. اور اگر کوئی اچھا تیار ہونا تو اچھا ٹھہر جو ذرا میں جوتے تو بدل لوں, اچھا ذرا سا میں کپڑے یہ موٹے ہلکے کروں تو وہ پیچھے رہ جائے گا. لکھیے السابقون الاولون وہ ہوتے ہیں جو پہلے سے رستہ دیکھ رہے ہوتے ہیں. نیکی کا موقع آئے میرا نام سب سے پہلے ہوگا, پہلے سے چیک کرتے رہتے ہیں, پہلے سے ٹائم دیکھ رہے ہوتے ہیں, وقت دیکھ رہے ہوتے ہیں, انہوں نے ہر نیکی جمع کی ہوتی ہے. آپ دیکھیے کہ سیل سائن آپ نے دیکھا ہے, آپ تو میں نے یہ بھی سنا ہے کہ وہ پہلے سے ڈیٹ اناؤنس کر دیتے ہیں اس دن اتنے بجے. یہ ویسٹ کا سٹائل ماشاءاللہ ہمارے ملک میں بھی اس کو بھی ایڈوانس کر رہا ہے, لوگ پہلے سے تیار ہیں پرس بھر کے پیسوں کے. جب دروازہ کھلے سب سے پہلے ہم ہوں گے, اچھے اچھے ہم لیں. کسی نے مجھے ایک پکچر بھیجی کہ ایک اسٹور ہے تو اس میں انہوں نے آدھے گھنٹے کے لیے کہا جو اٹھا سکتا ہے اٹھا لے, نام بھی اس کا تھا, آپ دیکھیں گے تو آپ کو خود ہی سمجھ آئے گا, ابو دھابی کی یہ بات ہے. انہوں نے کہا جو اٹھا سکتا ہے اٹھا لے. کہتے ہیں جو عورتیں تھیں وہ کپڑوں میں بھاگی اور مرد جو تھے وہ الیکٹرانکس میں بھاگ گئے, اور وہ جو عورتیں کر رہی ہیں نا اس کو دیکھ کر تو آپ نے منہ چھپا لینا. ان کے ریک توڑ دیے, بازو ٹوٹ رہے ہیں ایک کے اوپر دوسرا در کے. اللہ جانے ان غریبوں نے کیوں کہا کہ شاید خالی کرنا ہوگا, لیکن یاد رکھیے جو پہلے سے تیار ہوتا ہے وہی چلتا ہے. ہم کہتے ہیں جو پرنٹ میں نے پہنے وہ کوئی نہ پہنے, یہ برانڈ مجھے ہے. ایک بوتیک والی نے کہا کہ کچھ لوگ صرف ایک جوڑا 1,000 کی بجائے 10,000 کا خرید لیتے ہیں, شرط یہ کہ اس جیسا دوسرا نہیں بنے گا. میں جو جوڑا شادی میں پہن کے جاؤں ویسا کوئی نہ پہنے. اور یاد رکھیے جس کو آپ کہیں کہ پہلوں میں پہلا بننے کے لیے نیکیوں کا وہ وقت نہیں بندہ ڈھونڈتا کہ اچھا سب کر لیں, اچھا انتظار کر لیتے ہیں, اچھا رواج بن جائے. نہیں, رائٹ اور لیفٹ دیکھے بغیر سیدھا چل پڑتے ہیں. دیکھیے ابو بکر کبھی نہیں پوچھتے تھے بیوی سے مشورہ کر لوں, اس سے پوچھ لوں, اجازت لے لوں, ذرا تحقیق تو کر لوں کہ اللہ کے نبی کو پیسے کی ضرورت ہے بھی نہیں. سیدھا جاتے تھے اپنا مال دے آتے تھے, اللہ تعالیٰ آپ کو مجھے ایسے بنا دے. ہیڈ سٹارٹ لینے والے لوگ ہیں اولون. دعا کریے اللہ مجالنا منہم. یہی کامیاب ہے, یہی ہے جنت کے والا درجے جو آپ سورت واقعہ میں انشاءاللہ پڑھیں گے کہ اللہ تعالیٰ نے تین گروہوں کی بات کی, اصحاب الیمین, اصحاب الشمال اور تیسرا مقربین. جنت کے جو اعلیٰ درجے ہیں نا وہ اللہ کے راستے کی بھاگ دوڑ کے لیے, نیکیوں میں فوراً بھاگنے والے. پتہ چلا یہ غلط کام ہے چھوڑ دی, نوکری چھوڑنی پڑی چھوڑ دی, کاروبار چھوڑنا پڑا چھوڑ دیا. یہ وہ لوگ ہیں جو اپنی خواہشوں سے ایسے لڑتے ہیں جیسے کبھی کوئی دشمن سے لڑتا ہے. اور یہ کام فرسٹ ہونا یا ہیڈ سٹارٹ لینا یہ ہر ایک کے لیے آسان نہیں ہوتا. تو اپنے لیے عمل کی بات لکھتے ہیں, جو ہی موقع ملے دوڑ پڑے. مہاجرین ہیں, انہوں نے تو گھر چھوڑے تھے, یہاں آپ دیکھیے بری عادتیں چھوڑتے ہیں. हाथ बढ़ा रहे होते हैं कोई मेरा हाथ थामे और मुझे बुराई से निकाले। आप देखिए मक्का में इतने मजालिम थे मुसलमानों पर इस्लाम के नाम पर। एक बार नबी सल्लल्लाहु अलैहि वसल्लम ने बिलाल को यह मशवरा नहीं दिया कि बिलाल छोड़ देना इस्लाम, जब हालात अच्छे होंगे तो फिर कबूल कर लेना। आज हम कितनी जल्दी लोगों को नेकियां छोड़ने के मशवरे देते हैं, नहीं इख्तियात अच्छी, सिक्योरिटी अच्छी, ला हौला वला कुव्वत इल्ला बिल्लाह। जिस जुर्म पे अल्लाह ने दुश्मन को मुसल्लत किया वो जुर्म और करते हैं। अब आप देखिए कि यहाँ अल्लाह ने उनके लिए जिन जन्नतों की दावत दी है, इसमें यहाँ एक बड़ा खूबसूरत सा नुक्ता है। कुरान का वाहिद मुकाम है जो सिर्फ इशारा दिला रही हूँ कि पढ़ने में गलत ना किया करें, वअद्दलहुम जन्नातिन तजरी तहतहल अनहार। अमूमन कहता है मिन तहती हलनहार, ये वाहिद मुकाम है। तो हाफिज बहुत सारी इधर गलती करते हैं क्योंकि उनको तर्जमा नहीं समझ आ रहा होता। तो अब इस तर्जमे को जरा इस शऊर के साथ सुनिए। अल्लाह इनसे राजी हुआ और वो अल्लाह से राजी हुए, अल्लाह ने इनके लिए ऐसे बाग मुहैया कर दिए जिनके नीचे नहरें बहती होंगी और वो इनमें हमेशा रहेंगे। और ये है जालिकल फौजुल अजीम, यही है अजीम शान कामयाबी। आप देखिए कि अल्लाह ताला ने यहाँ जो बात कह दी इत्तबहुम बेहसान, इसमें एक और बड़ा खूबसूरत नुक्ता है। सबकत करने वाले, किसी काम को शुरू करने वाले, जिसको आप कहिए कि किसी जगह नेकी का बीज डालने वाले, अल्लाह ने उनके साथ एहसान की शर्त नहीं लगाई। वो तो बेचारे अभी गो विद द फ्लो हैं, अभी कोई ऑफिस ही नहीं है जिसमें रख के कोई फाले रखें, वहाँ भी कोई कुर्सी मेज नहीं है जहाँ अदब से बिठाएं, उनके साथ एहसान की बात नहीं की। अब वो तो हो गए, मिसाल ले लीजिए अबू बकर उमर उस्मान, वो तो अपनी नेकियाँ लेकर चले गए, अब बाद वाले क्या करें। कहा बाद वाले नेकियों के सफ़र में शामिल हो रहे ना, तो एहसान को शामिल कर लो। क्या समझाई कि जब कोई भी काम किसी जगह नया नया शुरू होता है तो इतना ऑर्गेनाइज नहीं होता, पता ही नहीं होता होना क्या, कोई रात नहीं कोई दिन नहीं कुछ नहीं, कहते हैं जो होगा। अल्लाह उन लोगों की, पहले लोगों की छोटी छोटी कुर्बानियां ही कबूल कर लेता है। अब बाद में एक साल गुजरा, पहला कोर्स है बहुत ही डिसऑर्गेनाइज्ड, ना प्लानर ना कुछ ना कुछ, अल्लाह कहता है मैं राजी हो गया हूँ। अगले साल वाले कहते हैं अच्छा अब हम क्या करें, कहा तुम इसको प्लानर के साथ करो, तुम इसको अच्छे तरीके से करो, यूनिफॉर्म करो, इसमें बुक्स खरीदो, ये करो, हर अगला कोर्स पहले से बेहतर होगा। कुछ दिन बाद पिछले ना सिर्फ ये कि अगलों के साथ बल्कि बाज़ दफ़ा देखा क्या गया कि वो आगे ही निकल जाते हैं। बात समझ गए, का हर काम में दिन ब दिन एक्सीलेंसी आनी चाहिए। आपका हर काम जो आप नेकी के नाम पे करते हैं वो बेहतरीन तरीके से करेंगे, इंशाल्लाह आप देखिएगा कि ये टाइटल अल्लाह ने आपके मेरे लिए भी रखना है कि रदी अल्लाह अन्हु व रदू अन। अल्लाह ताला आपको मुझे इसकी तौफीक अता फरमाए। फिर फरमाया अब दूसरी किस्म का एक गिरोह है। अब देखिए कि ये सूरत तौबा का दूसरा नाम आईना रख लें, ये मिरर है, इसके अंदर हर खूबी भी दिख रही है और हर हामी भी दिख रही है। फरमाया वमिम्मन हौलकुम मिनल अराबी मुनाफिकून, तुम्हारे गिर्दो पेश जो बदवी रहते हैं इनमें से बहुत से मुनाफिक हैं। अब ये अल्लाह कह सकते हैं अपने नबी को, मैं और आप एक दूसरे को नहीं कह सकते। फरमाया बहुत से मुनाफिक हैं, इसी तरह खुद मदीना के बाशिंदों में भी मुनाफिक मौजूद हैं। मदीना और मुनाफिक, कैसा अजीब लफ्ज़ लगा। देखिए नबी के दौर में मदीना तय्यबा के अंदर भी मुनाफिक थे, आज कहाँ नहीं होंगे, आप ये सोचिए। और हैं कैसे मुनाफिक, जो निफाक में ताक हो चुके हैं, वेरी एक्सपर्ट किसमें, अपना निफाक छुपाने में। कुछ होते हैं ना वो ऐसे तरीके से बात छुपाते हैं, उनका ख्याल होता है छुप गई लेकिन छुपती कोई नहीं। ये भी मैं आपको बता दूं, सच कभी नहीं छुपता, किसी को कहना नहीं पड़ता मैं मुखलिस हूँ, आपकी चाल ढाल से पता चलता है। किसी को नहीं कहना पड़ता मुझे आपसे बहुत प्यार है, आपके कलाम से पता चलता है कि आपको मोहब्बत है। किसी को नहीं कहना पड़ता मेरे दिल में आपकी बड़ी रिस्पेक्ट है, बड़ा अदब है, आपकी चाल, आपके हाल हुली, आपके बात करने के अंदाज से पता चलता है। तो अल्लाह ताला कहते हैं ये इतने एक्सपर्ट मुनाफिक हैं कि जो आपसे भी अपना निफाक छुपा लेते हैं। तुम इन्हें नहीं जानते, हम इनको जानते हैं, नबी थे लेकिन जानते नहीं थे कौन मुनाफिक है, तो मैं और आप भी नहीं जानते। किसी के ऊपर नजरें ना रखें, करीब है वो वक्त जब हम इनको दोहरी सजा देंगे। आप देख रहे हैं हर आयत के एंड पे क्या आ रहा है कि मुनाफिक से मैं खुद निपटूंगा, आई विल टेक केयर ऑफ देम, यू विल नॉट केयर, डोंट वरी, आप अपना काम करो। दोहरी सजा कौन सी है, दुनिया की भी और आखरत की। याद रखिए निफाक की सजा दुनिया में भी मिलती है, कुफर की सजा जरूरी नहीं है कि दुनिया में भी मिले, मुनाफिक को मिलती है। क्यों, अल्लाह मौका दे रहा होता है कि संभल जाओ, तुम मुसलमान हो, तुमने नबी के नाम का कलमा पढ़ा है, मुसलमान हो, ठीक हो जाओ। और ये दोहरी सजा बाज़ दफ़ा बहुत फायदेमंद होती है कि बंदा दुनिया में पाक हो जाता है, फिर वो ज्यादा बड़ी सजा के लिए वापस लाए जाएंगे। क्या पता चला कि जब वो नहीं ठीक होंगे तो फिर अल्लाह ताला उनको दूसरी तरफ ले जाएगा। अब एक तीसरा गिरोह भी है, देखिएगा वाखरूना तरफू भी जुनूबिहिम, कुछ और लोग भी हैं जिन्होंने अपने कसूरों का एतराफ कर लिया, इनका अमल मिला जुला है, कुछ नेक और कुछ बद। ये कौन है, एक सहाबी थे, उन्होंने कुरान में सूरत अंबिया की आयत पढ़ी कि फी ही जिक्रुकुम, कुरान में तो तुम्हारा जिक्र है। सोच में पड़ गए, कहा घर में जाके देखता हूँ, ये आयतें पढ़ ली होंगी, साहबे को ना लव्वालू ना मिनल मुहाजरीन, कहा मैं तो ये नहीं हूँ, मैं तो हर नेकी में आगे नहीं बढ़ता। आगे गए तो पढ़ा तो कुफार की आयतें पढ़ी कि फलां काफिर है, का अल्लाह का शुक्र है मैं ये भी नहीं हूँ, अल्लाह मैं किधर हूँ। जब इस आयत पे पहुंचे जिस पे इस वक्त मैं और आप हैं कि खलत व अमलन सालिहन व आखरा सैया, कहने लगे अल्लाह मैं खुद को पा गया, मैं इधर खड़ा हूँ। क्या है, नेकियां भी और बदियां भी हैं, मिले जुले मुसलमान। वो कहते हैं ना कि निकलती हैं दुआएं जिनके मुंह से ठुमरियां बनकर, गाने की आदत भी है और नमाज का शौक भी है, काबे का तवाफ भी है और शराब खाने के रस्ते भी हैं। आज के मुसलमान में से अक्सरियत ऐसी है। यहाँ याद रखिए एक छोटी सी बात नोट कीजिए, एक है मुनाफिक और एक है गुनाहगार मोमिन, दोनों में फर्क होता है। मुनाफिक कौन होता है, इस्लाम से बुगस, दुश्मनों से मिला हुआ, दिल से इस्लाम का जवाल जाता है। इसके बरक्स जो गुनाहगार मोमिन होता है ना, नंबर एक ये कि वो सुस्त होता है, लेजी, लेजी मैन, लेजी बॉय। दूसरी बात है नेकियों को टालता रहता है, अच्छा जरा देख लूँ ना क्या होता है, अच्छा जरा ये कर, अच्छा जरा चार्ट बना लूँ फिर नमाज पढ़ूंगी, ये करूंगी वो होंगी। अक्सरियत का ये हाल है। आज भी अल्हम्दुलिल्लाह मैं पूरे यकीन के साथ तो नहीं लेकिन गुमान से कह सकती हूँ कि आज भी उम्मत मुस्लिमा में मुनाफिक थोड़े और गुनाहगार मोमिन ज्यादा हैं। हर एक को ना मुनाफिक समझा करें, ये सुस्त है, ढीले हैं, यकीन नहीं है, या तो अजर का यकीन नहीं, पिछले पारे की बात याद कर लें, दो ही चीजें अमल से रोकती हैं, या तो आखिरत में उसका कोई अजर नहीं मिलने की उम्मीद, या शक है, तो मुतरद्दिद हैं। ये ऐसे लोग, अल्लाह कहते हैं बईद नहीं कि अल्लाह इन पर फिर मेहरबान हो जाए, क्योंकि वो दरगुजर करने वाला और रहम फरमाने वाला है। क्या करो, ऐसे घुले मिले मुसलमान, नेकियां बदियां मिक्स, चू चू का मुरब्बा इधर उधर, क्या करो, उम्मीद रखो ये पलट आएंगे। दूसरी बात है नबी, तुम इनके मालों में से कुछ सदका लेकर इनको पाक कर दो और नेकी की राह में इनको बढ़ाओ। बड़ा खूबसूरत अमल है, आप अपने बच्चों पे ही ले लीजिए, वही बेचारे कुर्बानी का बकरा बनते हैं हमारी मिसालों का। आपके बच्चों में आप देखते हैं, एक बच्चा फजर होती है फौरन उठ जाता है, एक है फौरन नेकी का मौका है फौरन चल पड़ा, अब दूसरा ढीला पड़ता है नमाज जरा लेट करके, आपकी बात सुनता है लेकिन पहले देखता है दूसरा उठ जाए तो मैं ना ही उठूं, ये अम्मा को फलां बेटी है पानी दे दे तो मैं ही दे दूं, आपको अल्लाह ने मुझे इधर जवाब दिया है। आप अपने जिस इन दोस्त को, साथी को, करीबी को नेकियों में जरा ढीला रखें ना, तो आप उसको सदके की दावत दें। और मेरे अपने लिए भी है, आपके लिए भी है, कि अगर मेरे अंदर नेकियों की वो है ही नहीं, क्या करूं फिर, नहीं है, नहीं डाली अल्लाह ने, या शायद मेरा नसीब ही इतना अच्छा नहीं, तो क्या करें, फिर कसरत से सदका दें। आप याद रखिएगा, मुनाफ़िक से बचने के लिए सदका लाजमी है, कहें कि अल्लाह मेरी कमी पेशियों को माफ़ कर दे, और दूसरों का क्या काम है, उनको नेकियों की रग़बत दिलाए, चलो ना मैं तुम्हें लेके चलूंगी, चलो ना हम मिलके नमाज पढ़ने चलते हैं, चलो। तो जब एक अच्छा साथी मिल जाता है, इंशाल्लाह अल्लाह ताला की तरफ से दिल में आता है। और तीसरी चीज, इनके हक में दुआए रहमत करो, अपनी दोस्तों, अपने प्यारों, अपने बच्चों को दुआएं दिया करें, जिनको आप नेकियों में पीछे रहता हुआ देखें। क्यों, इसलिए कि आपकी दुआएं उनके लिए तस्कीन का जरिया होंगी, क्योंकि तुम्हारी दुआएं इनके लिए वजह तस्कीन होगी। अल्लाह ताला सब कुछ सुनता और जानता है, अल्लाह ताला आपको मुझे इससे फायदा दे। और आप देखिए, इससे ये भी पता चलता है, जब कोई अल्लाह के रास्ते में कोई अपना माल पेश करे, सदका पेश करे, तो दुआ करें। नबी सल्लम के पास जब सदके में कोई चीज़ आती थी, या कोई जिसको आज की जुबान में डोनेशन कहते हैं, तो आप दुआ करते थे, आप उसके लिए दुआ करते थे, अल्लाहुम्मा सल्ली अला आली फुलां, जिसके घर से सदका आया होता था उसकी दुआ करते थे। तो इससे क्या होता है कि देने वाले इस नीयत से नहीं दे रहा कि आपसे दुआएं लेगा, लेकिन एक अच्छा मैनर है। इसीलिए आप देखिए कि जजाकअल्लाह खैर के कार्ड्स होते हैं और कई कुछ इस तरह की चीज़ें मिलती हैं कि जो किसी को दिया जाता है, उससे फायदा क्या होता है कि अगले की रहमत बढ़ती है और वो फिर और खुश होके काम करता है। फरमाया अल्लाह ताला सब कुछ सुनता और जानता है, क्या इन लोगों को ये मालूम नहीं कि वो अल्लाह ही है जो अपने बंदों की तौबा कबूल करता है। आइए दुआ करते हैं अल्लाह हमारी भी तौबा कबूल कर ले। शर्त यह है कि दिल की सच्चाई से तौबा करें और इनकी खैरात को कबूलियत अता फरमाता है, और ये कि अल्लाह ताला बहुत माफ करने वाला और रहीम है। और ऐ नबी, इन लोगों से कह दो कि तुम अमल करो, अल्लाह और उसका रसूल और मोमिनीन सब देखेंगे कि तुम्हारा तर्ज अमल अब क्या रहता है। बार बार रग़बत है कि मुस्तकबिल में अब गलतियां ना करो, मुस्तकबिल में अच्छे काम हो जाओ, कसूर हो गया सदका कर दो, गलतियां हुई हैं उसको दोहराओ ना। याद रखिए कि किसी भी दीनी गिरोह में कुछ लोग साबिकून अव्वलून जरूर होंगे, कुछ लोग आखरून भी होंगे, और कुछ बिल्कुल ही मुरजाउन होंगे। तो हाथ पकड़ो, नेकियों में लेके चलो, किसी की नेकी ज्यादा है किसी की कम है, कोई बात नहीं, मेरी भी तुम ले लो, اللہ میرے سے زیادہ تمہیں اجر دے، اللہ تمہیں توفیق دے، یہ کب ہوگا؟ جب الف بین قلوبکم ہوگا، جب ساتھ کام کرنے والوں کو یہ یقین ہوتا ہے نا کہ ہم نے سب نے ساتھ ایک ہی جنت میں جانا ہے، تو پھر یاد رکھیے وہ دوسروں کی تھوڑی نیکیوں کو اپنی نیکیاں دے کر بڑھا لیتا ہے کہ تم میرے برابر تو ہو جاؤ. غالباً امام شافعی کے یا امام مالک کا قول ہے، کہتے ہیں کہ جب تم جنت میں جاؤ اور مجھے وہاں نہ دیکھو تو میرے بارے میں پوچھنا اور کہنا اللہ میں اس کو لینا چاہتا ہوں. تو آپ دیکھیے ایسے دوست بنائیے، اپنے لیے کہہ دیں میں نے فلاں 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 کو ساتھ لینا ہے جنت میں. اگر میں جنت میں گئی تو میں کہوں گی اللہ وہ فلاں نہیں، وہ عذرا نہیں، وہ سلطانہ نہیں، وہ راشدہ نہیں، وہ فلاں نہیں، اللہ تعالیٰ مجھے وہ چاہیے. کیا نہیں کر سکتے؟ یہ کب ہوگا؟ جب دل جڑے ہوں گے. تو لیگ پولنگ نہیں، تقابل نہیں، مقابلے مت کرو، کس نے زیادہ، کس کی کم، کس کے زیادہ، سب چھوڑ کے بس اللہ بار بار آپ کو دیکھے مجھے کہہ رہا ہے کہ اللہ کو پتہ کون کیا کر رہا ہے. تو صرف آپ کا میرا کام کیا کہ دوسروں کے بارے میں اچھا رکھیے اور اپنے آپ کو اللہ کے راستوں میں جلد سے جلد آگے پیش کر دیجئے. اب ایک تیسرا گروہ بھی ہے، کچھ دوسرے بھی لوگ ہیں جن کا معاملہ بھی اللہ کے حکم پر ٹھہرا ہوا ہے، چاہے انہیں سزا دے اور چاہے ان پر اثر نو مہربان ہو جائے، اللہ تعالیٰ سب کچھ جانتا اور حکیم اور دانا. آپ دیکھیے کہ نیکی کے موقع پر کچھ لوگ فوراً لبیک کہہ کر سابقون الاولون بن گئے. آپ لکھ لیجئے سابقون فوراً نکل جاتے ہیں نیکی کے کام پہ، آخرون تھوڑا سا ڈیلے کرتے ہیں، ڈیلی ڈیلی، اچھا دیکھتے ہیں، اچھا سوچتے ہیں، اچھا ذرا ریزلٹس دیکھ لیں، اچھا کامیابی، چلو پھر چلتے ہیں. ایک تیسرا بھی گروہ ہوتا ہے جو مرجعون ہوتے ہیں، ابھی آ گیا منی کا تذکرہ پڑھنے والے، جو کھڑے رہتے ہیں، جو ٹھٹک گئے قافلہ نکل گیا، نیکی کا موقع نکل گیا. چوتھا ایک گروہ ہے کٹر منافق. میں دوبارہ بول دیتی ہوں، سابقون نیکی کا موقع یا لبیک اللہم لبیک، آمنا وصدقنا، بسم اللہ، چل پڑے. دوسرے آخرون تھوڑی دیر کے بعد نکلتے ہیں، ڈیلے، اچھا تھوڑی دیر بعد کرتے ہیں. نماز کو مثال بنا لیجئے، نماز کی اذان سے پہلے چل پڑے سابقون، آخرون نماز کھڑی ہوگی چل پڑے، اور مرجون کون ہے کہ جو کہتے ہیں اچھا جاتا ہوں، وضو ہی آج لمبا کرنے کا شوق آ گیا، جماعت ہی ختم ہوگی، اب تو وقت ہی نکل گیا ہوگا، وہ گھر ہی بیٹھ گئے، نماز چلی گئی. ایک چوتھا گروہ ہے جو کٹر منافق ہیں، اب ان کا ذکر ہم پڑھیں گے. بظاہر نیکیاں کرتے ہوئے دکھتے ہیں لیکن ان کی نیکیوں میں وہ رنگ نہیں ہوتا کہ جو رنگ صبغت اللہ میں ڈھل دے. آئیے ذرا آگے کچھ ایسے ہی بدبخت لوگوں کا حال پڑھتے ہیں. ایک خاص واقعہ ہے ان آیات کے پیچھے، تھوڑا سا سمجھ لیجئے. مدینہ میں مسجد نبوی اللہ کے حکم نے بنوائی، پیچھے ہم سن چکے ہیں. اسی طرح قبا جہاں آپ چند دن کے لیے رکے تھے ہجرت کے موقع پہ، وہاں مسجد قبا بن چکی. اب اس دور کی ضرورت کے مطابق یہ دو مسجدیں بالکل کافی تھیں. قبا کے قریب کے لوگ وہاں نماز پڑھ لیتے تھے اور مسجد نبوی کے قریب ادھر. کچھ لوگ ایسے تھے جو دل سے کھوٹے تھے لیکن نفس سلم کی نظروں میں اچھا بننا چاہتے تھے، اور وہ یہ چاہتے تھے نماز میں دل نہیں لگتا تھا. دوسری بات ہے نماز میں نماز پڑھی ختم، چلو جی اٹھو مسجد بند کرنی ہے. ان کو اپنی خفیہ سرگرمیوں، میٹنگز، نجوا کے لیے موقع نہیں ملتا تھا. ان میں سے ایک شخص، ناموں میں اس لیے نہیں الجھا رہی کہ فائدہ کوئی نہیں ہے، صرف آپ ایک کردار سمجھ لیجئے، انہوں نے ایک طریقہ سوچا. انہوں نے کہا دیکھو ایک ایسا کام کرتے ہیں کہ ہم مسجد نبی سے تھوڑے سے فاصلے پر ایک اور مسجد کے نام پر ایک عمارت لے لیتے ہیں. تھی وہ عمارت، ابھی آپ پڑھیں گے کہ ان کے عزائم کتنے برے تھے اس میں، لیکن نام مسجد کا دیتے ہیں. اور کریں گے کیا، مسجد نبی میں نہیں جائیں گے نماز پڑھنے؟ کوئی پوچھے گا کدھر ہے؟ کہا وہ دوسری مسجد میں پڑھ لی. ٹھیک ہے بھائی، نو پرابلم. دوسری بات ہے چونکہ ادھر ہم خود ہی ہوں گے تو نماز کے بعد بیٹھیں گے، نبی کے خلاف باتیں ادھر ادھر یہ ساری کوششیں کر لیں گے. اب مسئلہ کیا تھا کہ یہ ایک نئی مسجد بن رہی ہے تو مدینہ کے لوگ اتنے بھولے تو نہیں کہ فوراً جا کے اس کو مسجد تسلیم کریں، اس کو سینکشن دینا چاہتے تھے، جس کا آپ کہنا چاہیے اپروو کرانا چاہتے تھے. اور اس کی اس دور میں صرف ایک ہی صورت تھی، دعا کیجئے آج بھی یہی رہے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم آ کر نماز پڑھ دیں. یعنی مسجد وہی مسجد ہے جو اللہ کے نبی کی سنتوں اور آپ کے طور طریقوں پہ ہوں. آج بھی کئی ایسی مسجدیں اللہ تعالیٰ ہدایت دے کہ وہ نام کی مسجدیں ہیں لیکن کفر اور شرک کے گڑھ بن چکے ہیں. خیر اس شخص نے آ کر نبی صلی اللہ علیہ وسلم سے کہا کہ اللہ کے نبی ہم نے ایک عمارت ادھر بنائی ہے مسجد کے نام پر، آپ آ کے ذرا ایک نماز پڑھ دیجئے جس کو آپ کہتے ہیں بسم اللہ کر دیجئے. آپ کا دل صاف تھا، آپ کبھی کسی پہ بدگمان نہیں ہوتے تھے. آپ نے کہا ٹھیک ہے، پر ابھی یہ ہے کہ غزوہ تبوک کی بالکل تیاریاں سر پہ تھی. آپ نے کہا جب میں واپس آؤں گا تو پڑھا دوں گا، کوئی بات نہیں ہے. کہا ٹھیک ہے، بات ختم ہوئی، چلے گئے. اب واپس آئے جہاں اللہ نے یہ یا تذیرونا ان لوگوں کے عذر بہانوں کی بتائی، اب ساتھ ہی بتایا کہ اب آپ جا تو رہے ہیں مدینہ واپس، بالکل اس مسجد میں نہیں جانا، وہ تو مسجد تھوڑی ہے، وہ مسجد کے نام پر ایک اسلام کے خلاف کفر کا گھٹ چوڑ ہے. اس مسجد کا نام اسلام نے، قرآن نے ادھر مسجد درار رکھا ہے. آئیے اب ان ساری آیتوں کو اکٹھا پڑھ کر اس میں عمل کی بات لیتے ہیں. والذي نتخذ مسجدا درارا وكفرا وتفريقا بين المؤمنين وإرسادا لمن حارب الله ورسوله من قبل. کچھ اور لوگ ہیں, ابھی آپ کو ڈیفرنٹ لوگوں کے تعارف میں ایک اور گروہ سے ملایا جا رہا ہے, جنہوں نے ایک مسجد بنائی اس غرض سے کہ دعوت حق کو نقصان پہنچائیں. اب دیکھیں ذرا موٹیوز کیا ہیں, اور منہ سے نام رکھا ہوا ہے مسجد کا. اس سے پتہ چلتا ہے کہ نام رکھنے سے وہ مسجد نہیں بن جاتی, اصل میں کام دیکھیے کہ اس میں مسجد والا ہو رہا کہ نہیں ہو رہا. اور اس سے پتہ بھی چلتا ہے کہ دین کے نام پر یا مسجد کے نام پر یا دین کے اداروں کے نام پر دین کی بےخونی کرنے والے, دین کو مونڈنے والے بعض دفعہ نام تو مسجد کا ہی لیں گے, سینوے کا نام دیں گے تو کوئی اس کو دین تھوڑی کہے گا, مسجد تو نہیں کہے گا. تو یاد رکھیے کہ جس کو آپ کہہ سکتے ہیں کہ لیبل کو دیکھ کر دھوکہ نہ کھائیے, وہی والی کیفیت ادھر دکھتی ہے. فرمایا کہ وہ کس غرض سے بنائی گئی, نمبر ایک دعوت حق کو نقصان پہنچائیں اور خدا کی بندگی کرنے کی بجائے کفر کریں, دوسرا موٹیو آپ اس پہ 1, 2, 3 لکھ لیں. تیسرا اور اہل ایمان میں پھوٹ ڈالیں, اصل میں وہ ساتھیوں کو توڑنا چاہتے تھے. دو گروہ بن جائیں گے, پھر ایک دوسرے پہ تقابل کریں گے, پھر فخر کریں گے, پھر ایک دوسرے کو دوسرے کے خلاف رکھیں گے, اور جب موقع بنے گا ہم کہیں گے چھوڑو جی یہ نہیں, ان سے نہیں بنتی, ان سے بنتی ہے, ان سے بہت دل ملتا ہے. یہ کیفیت پھوٹ ڈالنا چاہتے تھے مدینہ کی بستی میں. اور اس ظاہر عبادت گاہ کو اس شخص کے لیے کمین گاہ بنائیں. کمین گاہ کیا ہوتی ہے؟ جہاں بیٹھ کر دشمن پہ حملہ کیا جاتا ہے جو اس سے پہلے اللہ اور اس کے رسول کے خلاف برسر پیکار ہو چکا ہے. عبداللہ بن ابی کی طرف اشارہ ہے, وہ ضرور قسمیں کھا کھا کر کہیں گے ہمارا ارادہ تو بھلائی کے سوا کسی دوسری چیز کا نہیں تھا. دیکھیے اندر کیا کچھ ہے, کفر, ارساد, پھوٹ, تفرقہ بازی, اور منہ پہ کہتے ہیں جی ہم تو بڑی نیکی سے یہ کام کر رہے ہیں, ہم تو اصلاح چاہتے ہیں, مگر اللہ گواہ ہے کہ وہ قطعی جھوٹے ہیں. تم ہرگز اس عمارت میں نہ کھڑے ہونا, اللہ نے اپنے نبی کو پہلے سے وارن کر دیا. ہاں جو اول روز سے تقویٰ پر قائم کی گئی تھی وہی اس کے لیے زیادہ موضوع ہے کہ تم اس میں عبادت کے لیے کھڑے ہو. یہ کون سی تھی؟ مسجد قبا کی تعریف ہے, اور آف کورس مسجد نبوی بھی اسی میں آتی ہیں. اس میں ایسے لوگ ہیں جو پاک رہنا پسند کرتے ہیں اور اللہ کو پاکیزگی اختیار کرنے والے ہی پسند ہیں. کیا پتہ چلا کہ مسجدوں میں آنے جانے والے پاک صاف لوگ ہونے چاہیے, فزیکلی طہارت کا اظہار کرنے والے اور صاف ستھرے لوگ ہیں تاکہ دوسروں کو پریشان نہ کیا جائے. پھر اب اسی پہ کمنٹ ہے, پھر تمہارا کیا خیال ہے کہ بہتر انسان وہ ہے جس نے اپنی عمارت کی بنیاد خدا کے خوف اور اس کی رضا کی طلب پر رکھی ہو, یا وہ جس نے اپنی عمارت ایک وادی کے کھوکھلی بے ثبات کنارے پر اٹھائی ہو اور وہ اسے لے کر سیدھی جہنم کی آگ میں جا گری ہو؟ اس کو پڑھتی ہوں نا جب بھی کبھی تو میرے ذہن میں ایک تصویر آ جاتی ہے, آپ نے بھی شاید دیکھی ہوگی پکچرز میں, ناروے کے پکچرز میں ایک آتی ہے کہ ایسے نا ایک پہاڑی ہی آف کورس, تو ایک پہاڑی یوں بھڑی ہوئی ہے بالکل کونا پتلا سا ادھر تک اور پھر واپس ہے. اب وہ اوپر سیدھی ہے, جب اوپر جاتے جاتے ہیں نا تو بالکل کونے تک ہے, لیکن وہ اتنی پتلی سی سلائڈ اور نیچے پہاڑ نہیں ہے. کچھ اندازہ ہو رہا ہے؟ یعنی آپ ایک ایسی جگہ, جیسے آپ یہ دیکھیں نا ٹیبل ہے تو میں نے اس کے بالکل مڈل میں اپنا لیپ ٹاپ رکھوایا نا, تو ٹھیک رہا, تو اگر میں اس کو بالکل ادھر رکھتی تو گرنے کا ڈر تھا. اللہ تعالیٰ نے ایسی عمارت یا ایسا دین کا کام جو اخلاص کی بجائے مقابلے بازی پہ دکھاوے کے لیے مسلمانوں میں پھوٹ ڈالنے کے لیے بنے, کہا وہ ایک ایسی عمارت بن رہی ہے کہ جو ایک کھائی میں ابھی گر جائے گی, ذرا سا لڑکے گی اور وہ نیچے گر جائے گی, اور وہ اسے لے کر سیدھی جہنم کی آگ میں جا گری. اللہ ہمیں ایسے کاموں سے بچائے. ایسے ظالم لوگوں کو اللہ کبھی سیدھی راہ نہیں دکھاتا. یہ عمارت جو انہوں نے بنائی ہمیشہ ان کے دلوں میں بے یقینی کی جڑ بنی رہے گی. اس کو ہائی لائٹ کریں. سب سے خوبصورت چیز جو آپ کو سچائی کے ساتھ کام کرنے سے ملتی ہے نا, وہ یقین ملتا ہے, اور ایسی کوششیں دل میں شک اور بے یقینی پیدا کرتی ہیں. دل میں ایک کھٹک ہوتی ہے. نبی صلی اللہ علیہ وسلم سے کسی نے پوچھا اللہ کے نبی نیکی کیا ہے اور گناہ کیا ہے؟ آپ نے فرمایا ماں ہاں کبھی ہی فی نفسک, جو تیرے گناہ میں کھٹک پیدا کرے نا وہ گناہ ہے, اس کو چھوڑ دے. اور آپ دیکھیں گناہ ہمیشہ دل میں شک پیدا کرتا ہے, تو ایسی نیکیاں کرنے والے کوئی اتنی خوشی سے نہیں کر رہے ہوتے, ان کے اپنے دلوں میں اس سے شک ہو رہا ہوتا ہے, جس کے نکلنے کی اب کوئی صورت نہیں سوائے اس کے کہ ان کے دل ہی پارا پارا ہو جائیں. اللہ نہایت باخبر اور حکیم اور دانا ہے. تو یہ آیات جب نازل ہو گئی اللہ کے نبی نے جا کر نہ صرف یہ کہ اس عمارت کو گرا دیا بلکہ چلوا دیا. بہت کچھ ہے آج امت مسلمہ کے لیے, اس ایک میں بہت کچھ ہے. پہلی بات یہ ہے کہ لیبل سے دھوکہ نہ کھائیں. ہر نیکی کا کام نہیں ہوتا. آج ہمارے کلچر میں ہر گڈ ڈیڈ کے نام پر ہر ایک کو نیکی کا لیبل بناتے ہیں, دوسری نیکی کا کام کہنے لگ جاتے ہیں. دوسری بات ہے جب تک کسی کام, اس وقت میں قرآن پڑھا رہی ہوں, آپ پڑھ رہے ہیں, کچھ لوگ مسجد میں نماز پڑھ رہے ہیں, پڑھا رہے ہیں, کچھ کہیں صدقہ خیرات دے رہے ہوں گے, ہر نیکی جب تک مقصد اللہ کی رضا اور اس کو راضی کرنا نہ ہو وہ بالکل ایک مسجد درار ہے. یعنی یہ میرا پڑھانا آپ کو تو فائدہ شاید دے دے, مجھے نہیں دے گا. مجھے کب دے گا؟ جب میں اس کو اللہ کی رضا کے لیے کروں گی. دوسری بات, اس سے کیا پتہ چلتی ہے کہ بعض لوگ ملتے جلتے ناموں سے دھوکہ کھا جاتے ہیں. بس آپ دیکھیے کہ مثال دیتی ہوں کہ چینی رکھی ہوئی ہے کہیں اور آپ کو ڈر ہے کہ چیونٹیاں آ جائیں گی, تو آپ کیا کریں, چینی کی بوری کے اوپر ایک موٹے سے لفظ سے لکھوائیں نمک. نمک کا لفظ لکھ کے آپ کہیں کہ آپ چیونٹیوں کو غلطی لگ جائے گی اور وہ نمک سمجھ کس کے پاس نہیں آئیں گی. کبھی ایسا ہوا؟ وہ تو اس کی تھوڑی سی بو سونگ لیں گی. بالکل اسی طرح یاد رکھیے کہ صحیح کوششیں اور غلط کوششیں صاف دکھنے لگتی ہیں, تو لہٰذا اخلاص کے ساتھ کام کرنے سے اللہ تعالیٰ اس میں برکت بھی دیتا ہے. تھوڑا سا کوشش کرنے سے آپ دیکھیے گا کہ فائدہ ہوگا. اگر آپ نہیں بھی کر سکتے کہہ دیجیے گا اللہ تعالیٰ سواب نہیں بنے, لیکن کھوٹی کوششیں کرنے کی ضرورت نہیں ہے. دوسری بات, اس سے ایک اور بات پتہ چلتی ہے اور وہ کیا ہے کہ جب دل میں نفاق ہو مگر اس پر عمل نہ کیا جائے تو امید کی جا سکتی ہے کہ اللہ اس سے نکال دے گا. مگر جب ایک دفعہ اس نفاق پر عمل شروع کر دیا جائے تو پھر نفاق سے نکلنے کے راستے بہت مسدود ہو جاتے ہیں, اور نفاق دل میں شک کے راستے سے آتا ہے اور انسان کو بے چین کرتا ہے. کسی رشتے میں آپ دیکھیں شک آ جائے گا نا, آپ کبھی اس کام کو نہیں کر سکیں گے.